यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश ठमट्टा। शुरूमा प्रमुख समाचार। जेएनजी आन्दोलनका कारण भएको क्षतिको पुननिर्माणका लागि सरकारद्वारा विस्तृत कार्ययोजना सार्वजनिक। आगामी आर्थिक वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूका लागि अभिमुखीकरण। जनताको आशा र विश्वास कायम राख्न उपसभापति अर्याल र डाक्टर वाग्लेको सांसदहरूलाई आग्रह। मुगलिङ पोखरा सड़क विस्तार योजना अन्तर्गत आबु खैरेनीदेखि जामुनीसम्मको 41 किलोमिटर खण्ड निर्माण सम्पन्न। र पाकिस्तानले अफगानिस्तानको काबुल स्थित लागू पदार्थ दुर्व्यसनीहरूको उपचार गर्ने एउटा केन्द्रमा गरेको हवाई आक्रमणमा 100 भन्दा बढ़ीको मृत्यु। सरकारले गत भदौ 23 र 24 गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले पुर्याएको आर्थिक तथा भौतिक क्षतिको पुननिर्माण र पुनर्व्यवस्थापनका लागि विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठको नेतृत्वमा गठित समितिको प्रतिवेदनका आधारमा तयार गरिएको कार्ययोजनाले क्षतिको परिमाण, पुननिर्माणको रणनीति, स्रोत व्यवस्थापन र निजी क्षेत्र पुनरुत्थानसम्मका विषयलाई समेटेको छ। साथै चालू आर्थिक वर्ष र आगामी 2 आर्थिक वर्ष तीनवटै तहका सरकारले पुननिर्माणका लागि बजेट विनियोजन गर्ने गरी कार्ययोजना तयार पारिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर श्रेष्ठले बताउनुभयो।
यो वर्षदेखि आगामी 2 वर्षसम्म त्यसलाई कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरेको छ। खास गरी कोही आंशिक क्षति भएका, पूर्ण क्षति भएका त्यो क्याटेगोरी बनाइकन अनि एयरमार्कै गरेर पहिला पुनर्निर्माणलाई ध्यान दिनुपर्ने, प्राथमिकता राख्नुपर्ने गरी त्यो कार्ययोजना बनेको छ। कतिपय ठूलो संरचना बनाउन त्योभन्दा बढी समय पनि लाग्न सक्छ। त्यो भयो भने त्यही हिसाबले बहुवर्षीय स्रोतका कुराहरू होलान्। तर अहिले यस कार्ययोजनाले परिकल्पना गरेको चाहिँ चालू वर्षदेखिको 3 वर्ष भनेपछि आगामी 2 आर्थिक वर्षमा सक्ने गरी भनेर परिकल्पना गरेका छन्।
तत्कालीन, मध्यमकालीन र दीर्घकालीन रणनीतिका आधारमा कार्य अगाडि बढ़ाइने कार्ययोजना उल्लेख छ। त्यसैगरी कार्ययोजनाले पुननिर्माणको मूल आधारका रूपमा आन्तरिक स्रोत परिचालनलाई प्राथमिकता दिएको छ। तीनै तहका सरकारले आफ्नै स्रोतबाट पुननिर्माण अघि बढ़ाउने, अपुग भएमा संघीय सरकारले सहयोग गर्ने नीति तय गरिएको छ। निजी क्षेत्र र गैर सरकारी संस्थासँग सहकार्य गर्दै समन्वयात्मक ढंगले पुननिर्माण अघि बढ़ाउने रणनीति लिएको छ। राष्ट्रिय योजना आयोगका सहप्रवक्ता डाक्टर दिवाकर लुइटेलका अनुसार क्षतिग्रस्त संरचनाको पुननिर्माणका अल्पकालीन र दीर्घकालीन योजना तयार पारी सोही अनुसार बजेट विनियोजन गर्नुपर्नेछ। सरकारी तथ्याङ्क अनुसार आन्दोलनका कारण कुल 84 अर्ब 45 करोड़ 77 लाख बराबरको क्षति भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्ना नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण शुरू गरेको छ। ललितपुरको गरकोमा शुरू भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै रासोपाका उपसभापति डोल प्रसाद अर्यालले जनताको आशा र विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो। उपसभापति अर्यालले नागरिकलाई महसुस हुने गरी काम गर्ने सरकार गठन गरेर भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनु पर्ने आवश्यक रहेको बताउनुहुँदै लामो समयदेखि देशको बागडोर सम्हालेका राजनीतिक दलले गरेको गलत क्रियाकलापले अहिलेको परिणाम आएको र यसले हाम्रो पार्टी र जननिर्वाचित प्रतिनिधिलाई जिम्मेवार र जवाफदेह बनाएको बताउनुभयो। पार्टीका अर्का उपसभापति डाक्टर स्वर्णिम वाग्ले 48% मतका साथ प्राप्त गरेको झण्डै 2/3 बहुमतको विश्वासलाई जोगाएर जनताको भरोसालाई कायम राख्नुपर्नेमा जोड़ दिनुभयो। 2 दिने अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसदको कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी, पार्टीले अवलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रपतिले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा 182 सीट हासिल गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनबाट दुई तिहाई बहुमत सहित सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वाचापत्रमा शासकीय शैलीमा सुधार गर्दै मुलुकमा सुशासन कायम गर्ने उल्लेख गरेको छ। नयाँ बन्ने सरकारलाई जनताको परिवर्तनको चाहना अनुसार मुलुकमा व्याप्त भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्ने जनमत प्राप्त त भएको छ, तर अहिलेकै प्रशासन र कर्मचारी संयन्त्र तथा कार्यशैलीबाट सुशासन प्राप्त हुन सक्छ कि सक्दैन भन्ने चुनौती भने देखिन्छ। सहकर्मी सरिता खनालको रिपोर्ट।
निर्वाचनबाट जनताले देशमा उथलपुथल पूर्ण परिवर्तनको अपेक्षा सहित राष्ट्रिय स्वतन्त्र पार्टीलाई पाँच वर्ष एकल सरकार चलाउने जनादेश दिएका छन्। रासोपाले पाएको झण्डै दुई तिहाई मतमा नागरिकको उर्लदो आकांक्षा प्रतिविम्बित भएको छ। त्यसैले पनि अब बन्ने सरकारलाई यो वा त्यो बहानामा जनताका आकांक्षाहरूमाथि तुषारापात गर्ने छूट भने छैन। अब यहाँनिर प्रश्न उठ्न सक्छ, अब बन्ने रासोपाको एकल सरकारलाई निर्वाचन अघि घोषणा गरेको वाचापत्रमा भनिए जस्तै मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य, सुशासन कायम, छिटो छरितो सार्वजनिक सेवा लगायतका काम गर्न कति सहज छ त? सरकारले जनताले चाहे अनुसारको परिवर्तन गर्नका लागि कार्यान्वयन गर्ने संयन्त्र चुस्त भएन भने जस्तोसुकै सरकार आए पनि सफल हुन नसक्ने विज्ञहरूको धारणा छ। कर्मचारी तन्त्रलाई राजनीतिज्ञहरूले घरभित्रका विपक्षीको रूपमा हेर्ने धारणामा परिवर्तन हुन जरूरी रहेको र सरकारले यो संयन्त्रलाई विश्वास गरेर कर्मचारीलाई आवश्यक नीतिगत मार्गदर्शन गर्न सक्दा सुशासनको दिशामा अघि बढ़न सकिने विज्ञहरू बताउनुहुन्छ। जनादेश प्राप्त राजनीतिक नेतृत्व परिवर्तनको प्रायोजक हुने भएकाले सरकार हाँक्ने नेतृत्व स्वच्छ भएर उदाहरण बन्न सके, तलका संयन्त्रहरू क्रमशः आफै सुध्रिँदै जाने बताउनुहुन्छ लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनाली।
जहिले पनि परिवर्तनको प्रायोजक भनेको राजनीतिक नेतृत्व हुने गर्छ, जसले जनताको म्यान्डेट लिएर आउँछ उनले त्यसको प्रायोजकको रूपमा काम गर्छ भने चेन्ज एजेन्टको रूपमा काम गर्ने कर्मचारी तन्त्र हो। त्यसैले चेन्ज स्पोन्सरको कुराहरू कार्यान्वयन गर्ने संयन्त्र चुस्त भएन भने त्यो सफल हुँदैन। जस्तो सुकै राम्रो सरकार आए पनि यसको विकल्प नै छैन। यो स्थायी संयन्त्र हो, यसलाई नीति परिवर्तन गरेर तदनुरूप यसलाई चलाउने र यी कर्मचारीहरूलाई आवश्यक नीतिगत मार्गदर्शन गर्ने काम सरकारको हो भने घरभित्रका विपक्षी भनेका कर्मचारी तन्त्र हुन् भन्ने एक किसिमको जुन धारणा बनिरहेको छ त्यो धारणा चेन्ज गरेर विश्वासमा लिनुपर्छ यो संस्थालाई र यो संस्थाले पनि जनताको म्यान्डेट पाएको सरकारको कार्यक्रमहरू सफलतापूर्वक कार्यान्वयन गरेर यो संस्था सही छ, यो संस्थामा चाहिँ योग्य व्यक्तिहरू छन् भने साबित गर्नुपर्छ।
विगतमा राजनीतिक स्थिरता नभएका कारण पनि सरकारले चाहे अनुसार काम गर्न सकेन भन्ने तर्क अब बन्ने सरकारसँग भने सान्दर्भिक नहुने देखिन्छ। अहिले दुई तिहाई नजिकको मत सहितको सरकार बन्ने भएकाले धेरै क्षेत्रमा सुधार गरेर अगाडि बढ़न सक्ने अवस्था बनेको छ। त्यसैले अब बन्ने सरकारले आफूले ल्याएका वाचापत्र अनुसार काम गरेर देखाउन कुनै पनि बाधा अवरोध नहुने जानकारहरू बताउनुहुन्छ। हरेक राजनैतिक उथलपुथलपछि शासकीय सुधार गरेर अघि बढ़ने संसारमै चलेको परम्परा हो। त्यसमाथि ठूलो वाचासहित शासनमा आउन लागेको सरकारले शासकीय शैलीमा सुधार नगरी अगाडि बढ़न सक्दैन। नेपाली समाजले यति बेला व्यापक र तीव्रतर सुधार खोजेको छ। त्यसका लागि शासकीय सुधार आवश्यक रहेको र कार्यशैलीमा परिवर्तन हुन सके सरकारले जनताले चाहेको परिवर्तन अनुसार काम गर्न सक्ने बताउनुहुन्छ नेपाल सरकारका पूर्व सचिव एवं राजदूत चन्द्र घिमिरे।
टू थर्ड मेजोरिटी आइसकेपछि उहाँहरूले प्रशस्त रिफर्ममा काम गर्न सक्नुहुन्छ, त्यसका लागि उहाँहरूलाई कुनै समस्या हुनु हुँदैन र हुँदैन नै भन्ने म ठान्दछु। यति हुँदा पनि डेलिभर गर्न सकिएन भने त उहाँहरूको क्षमतामाथि नै भोलि मतदाताले त्यो प्रश्न गर्ने सम्भावना रहन्छ नै। हिजोको समयमा राजनीतिक स्थिरता भएन भन्ने ठाउँ थियो किनभने सरकार फेरिरहन्थ्यो, म्यान्डेट पूर्ण रूपमा छैन हामीसँग भन्ने थियो किनभने कोलिसन गभर्मेन्ट थियो, तर अहिले पूर्ण बहुमत मात्रै होइन दुई तिहाईको बहुमत सहितको सरकार छ भन्ने साथै उहाँहरूले रिफर्ममा जानको लागि उहाँहरूलाई कुनै किसिमको समस्या हुने म सम्भावना दिए।
भ्रष्टाचार नियन्त्रण, प्रशासनिक तथा निजामती, न्यायिक क्षेत्र, राजस्व, सुरक्षा संयन्त्र, सार्वजनिक सेवा, कूटनीतिक क्षेत्र, निर्वाचन प्रणाली, अन्तर सरकार सम्बन्ध सुधार लगायत अनेक क्षेत्रहरूमा सुधारको पहल कदमी नयाँ सरकारको मुख्य प्राथमिकतामा पर्नुपर्ने देखिन्छ। कर्मचारी तन्त्र स्थायी संयन्त्र भएकाले उसलाई विश्वास र साथमा लिएर नेतृत्वले मार्गदर्शन गर्न सके नेपाली जनताले चाहेको सुशासन कायम हुनेमा विज्ञहरूको विश्वास छ। सरिता खनाल, रेडियो नेपाल,
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गरेकामा नेकपा एमालेलाई धन्यवाद दिनुभएको छ। आज बलुवाटारमा एमालेका नेतात्रय ईश्वर पोखरेल, प्रदीप गेवाली र महेश बर्तोलाले गर्नुभएको भेटमा प्रधानमन्त्री कार्कीले निर्वाचनमा जीत हार भइरहने भएकाले एकपल्टको जनादेशबाट विचलित नहुन भन्दै एमाले नेतृत्वलाई सान्त्वना पनि दिनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपालाई मिलेको सफलताप्रति चिनिया कम्युनिष्ट पार्टी सीपीसीले बधाई तथा शुभकामना व्यक्त गरेको छ। सीपीसीको अन्तर्राष्ट्रिय विभागले पठाएको आज सन्देशमा राष्ट्रपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बलेन्द्र शाहको नेतृत्वमा चीन र नेपाल बीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा व्यक्त गरिएको राष्ट्रपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालले जानकारी दिनुभयो। गृहमन्त्री ओमप्रकाश अरियाल समक्ष यातायात क्षेत्र सम्बन्धी सर्वोच्च अदालतको आदेश तथा फैसला कार्यान्वयन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन बुझाएको छ। आयोगका अध्यक्ष दीपक सुवेदी सहित पदाधिकारीको टोलीले आज मन्त्री अरियाललाई प्रतिवेदन बुझाएको हो। गृह मन्त्रालयले नेपाल चीन सम्बन्धलाई असर पुर्याउने किसिमको घटनामा छानबिन गरी दोषी उप कार्यवाही गर्न प्रहरीलाई निर्देशन दिएको छ। परराष्ट्र मन्त्रालयको पत्र अनुसार विस्तृत बेहोरा संलग्न पत्रबाट अवगत भएको र पत्रमा उल्लेख भएको घटनाका सम्बन्धमा छानबिन गरी दोषीलाई कार्यवाहीका लागि पठाइएको मन्त्रालयले उल्लेख गरेको छ। मोरङको मनमोहन टेक्निकल इन्स्टिच्यूटमा चीनिया राष्ट्रपति शी जिनपिङको द गवर्नेन्स अफ चाइना भन्ने किताब जलाएको विषयमा चीनले परराष्ट्र मन्त्रालय मार्फत ध्यानाकर्षण गराएको थियो। पृथ्वी राजमार्गको मोगलिन पोखरा सड़क विस्तार योजना अन्तर्गत तनहुँको आबु खैरेनीदेखि जामुनीसम्मको 41 किलोमिटर खण्ड पूरा भएपछि सरकारलाई हस्तान्तरण गरिएको छ। एसियाली विकास ब्याङ्कबाट 6 अर्ब 31 करोड़ ऋण लिएर बजार क्षेत्रमा 6 र ग्रामीण भेगमा 4 लेनमा सड़क विस्तार गरिएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए वाइफाई होला नि, पासवर्ड माग्न।
हे त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावलाई कारण देखाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको कुनै सूचना वा जानकारी भए तत्काल 1137 निशुल्क फोन गरेर जानकारी दिन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सबैमा अनुरोध गरेको छ। पछिल्ला दिनमा खाना पकाउने ग्यासमा कालोबजारी बढ़ेको, अत्यधिक मात्रामा लुकाइएको बढ़ी मूल्य लिएर बिक्री वितरण गरेको पाइएपछि विभागले आम उपभोक्तालाई निशुल्क रूपमा उक्त टेलिफोन नम्बरमा फोन गरी सूचना दिन आग्रह गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानले अफगानिस्तानको राजधानी काबुलस्थित लागु पदार्थ दुर्व्यसनीहरूको उपचार गर्ने एउटा केन्द्रमा हवाई आक्रमण गर्दा 100 भन्दा बढ़ी मारिएका छन्। तालिबानले मारिनेको संख्या 400 नाघेको दावी गरेको छ। सो केन्द्रमा 2000 भन्दा बढ़ी मानिसको उपचार भइरहेका बेला भएको उक्त घटनामा अन्य धेरै हताहती भएको हुन सक्ने अन्तर्राष्ट्रिय संचार माध्यम बीबीसीमा उल्लेख छ। अब आर्थिक समाचार।
नेपालको पूर्वाधार विकासको गति सुस्त हुँदा त्यसले मुलुकको समग्र आर्थिक वृद्धि र रोजगारी सृजनामा गम्भीर असर पुर्याएको एक अध्ययनले देखाएको छ। विश्व ब्याङ्कले सार्वजनिक गरेको नेपाल क्यापिटल एक्सपेन्डिचर सम्बन्धी अध्ययन प्रतिवेदनले नेपालमा आयोजना छनौटदेखि कार्यान्वयनसम्मका संरचनागत समस्याका कारण नेपालको पुँजीगत खर्च निरन्तर ओह्रालो लागिरहेको पाइएको उल्लेख गरेको छ। विश्व ब्याङ्कले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालमा सड़क, जलविद्युत र सिंचाई जस्ता ठूला पूर्वाधार निर्माणमा सबैभन्दा ठूलो अवरोध जग्गा प्राप्ति र रूख कटानमा देखिएको जनाएको छ। विश्व ब्याङ्कको प्रतिवेदनले संघीय सरकारको कुल बजेटमा पुँजीगत खर्चको अंश आर्थिक वर्ष 2078 27.1% रहेकोमा 2081 आइपुग्दा घटेर 20.9% झरेको उल्लेख छ। कुल विनियोजित पुँजीगत बजेट मध्ये पनि औसतमा 62% मात्र खर्च हुने गरेको छ। कुल पुँजीगत खर्चको 40% भन्दा बढी अंश आर्थिक वर्षको अन्तिम महिनामा मात्र खर्च हुने गरेको अध्ययनमा देखाइएको छ। प्रतिवेदनले हालकै लगानी र कार्यान्वयनको गति कायम रहने हो भने नेपालका 17 राष्ट्रिय गौरवका आयोजना सम्पन्न हुन झण्डै 41 वर्ष लाग्ने देखिएको उल्लेख छ।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
मलेसिया फुटबल संघ विश्व फुटबलको सर्वोच्च निकाय फिफाको कार्यवाहीमा परेसँगै एएफसी एसियन कप छनौटको तेस्रो चरणमा नेपालले 3 अङ्क पाएको छ। फिफा अनुशासन समितिको मंगलबार बसेको बैठकले फिफाको अनुशासन संहिताको धारा 22 उल्लंघन गरेको भन्दै मलेसियालाई कार्यवाही गरेको छ, जसले गर्दा नेपालले अंक खाता खोल्न सफल भएको छ। समूह एफ अन्तर्गत गत जून 10 मलेसिया आफ्नो दोस्रो खेलमा भियतनाम विरूद्ध 4-0 गोलको सहजित हासिल गरेको थियो। फिफाले होलगाङडो र फिगु ड्रेडिक सहित 7 खेलाड़ीलाई कार्यवाहीको आधिकारिक मितिबाट 12 महिनासम्म फुटबलका गतिविधिबाट प्रतिबन्ध लगाउनुका साथै 3,54,537 नेपाली रूपियाँ जरिवाना तोकेको छ।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आज राति देशको सबै प्रदेशको हिमाली भूभाग तथा कोशी र गण्डकी प्रदेशको पहाड़ी भूभागका समेत एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जेएनजी आन्दोलनका कारण भएको क्षतिको पुनर्निर्माणका लागि सरकारद्वारा विस्तृत कार्ययोजना सार्वजनिक। आगामी आर्थिक वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनु पर्ने। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूका लागि अभिमुखीकरण। जनताको आशा र विश्वास कायम राख्न उपसभापति अर्याल र डाक्टर वाग्लेको सांसदहरूलाई आग्रह। मुगलिन पोखरा सड़क विस्तार योजना अन्तर्गत आबु खैरिनीदेखि जामुनीसम्मको 41 किलोमिटर खण्ड निर्माण सम्पन्न। र पाकिस्तानले अफगानिस्तानको काबुल स्थित लघु पदार्थ दुर्वेष्टिनीहरूको उपचार गर्ने एउटा केन्द्रमा गरेको हवाई आक्रमणमा 100 भन्दा बढ़ीको मृत्यु। राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।